यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वातावरणीय अध्ययन गरेर मात्र ढुंगा गिटी र बालुवा संकलन तथा उत्खनन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। 94 करोड़ भन्दा बढ़ी रकम अपचलन गरेको आरोपमा कृषि विकास बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष सहित चारजना पक्राउ। बक्यौता रकम यथाशीघ्र उपलब्ध गराउन दुग्ध व्यवसायी किसानको सरकारसँग माग। मुस्लिम धर्मावलम्बीहरू आज बकर ईद पर्व मनाउँदै र इजरायल गाजा युद्धका कारण गाजा क्षेत्रमा रहेका 50,000 भन्दा बढ़ी बाल बालिकालाई तत्काल उपचारको खाँचो रहेको संयुक्त राष्ट्रसंघको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा तीनै तहका सरकारका साथै स्थानीय समुदाय र सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनु भएको छ। 10 चुरे संरक्षण दिवसको सन्दर्भमा हिजो आयोजित वृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसंख्यक जनताको जीवनरेखासँग जोड़िएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताउनुभयो। विक्रमसम्म 2074 स्वीकृत 20 वर्षीय चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जन सहित लागू गर्नुपर्ने बताउँदै उहाँले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता देखिएकाले त्यसका लागि समेत सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिनुभयो। वृक्षारोपण कार्यक्रमले आम जनसमुदायमा वन र वनस्पति संरक्षणमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विगत वर्षहरूमा नदी उकास क्षेत्र लगायतका खाली र क्षतिग्रस्त करिब 10,000 हेक्टर भूमिमा विभिन्न प्रजातिका बिरूवा रोप्नका साथै स्थानीय जनतालाई बाँस र फलफूलका बिरूवा वितरण गरेको बताउनुभयो। तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावी पुस्ताको बाँच्न पाउने अधिकार समेत ख्याल गर्दै व्यवस्थित भौतिक विकासको अवधारणा अनुरूप वातावरणीय अध्ययन गरेर मात्र ढुंगा गिटी र बालुवाको संकलन तथा उत्खनन गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनिया जनराजनैतिक परामर्शदात्री सम्मेलन सीपीपीसीसीका उपाध्यक्ष बातेरले हिजो भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो। भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुशी व्यक्त गर्नुभयो। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर रूपक सापकोटाले प्रधानमन्त्री प्रचण्डले नेपाल चीन सीमा क्षेत्रमा रहेका परम्परागत 14 नाका सञ्चालनमा ल्याउने तथा महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभएको जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। चीन र नेपालबीचको संसदीय अभ्यासको आदान प्रदानलाई आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2081 अन्तर्गत संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट निर्माणको पुरानो ढाँचामा परिमार्जन गरी बजेटका नीतिगत तथा संरचनागत सुधार गर्नुपर्ने खाँचो औल्याउनुभयो। सांसदहरूले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्न बजेटले विकास निर्माण र रोजगारी सृजनामा जोड़ दिँदै पुँजीगत खर्च बढ़ाउनु पर्ने प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने गरी बजेट र योजना ल्याउनु पर्ने स्थानीय तहमा प्रशासकीय अधिकृत परिवर्तन भइरहने पद्धति अन्त्य गर्नुपर्ने र सरकारी सेवालाई सबै नागरिकको पहुँचमा पुग्ने गरी सहज बनाउनुपर्ने बताउनुभयो। सांसदहरूले संघीयता कार्यान्वयनका लागि समन्वय सहजीकरण र सहयोग आवश्यक रहेको भन्दै 3 करोड़ भन्दा तलका आयोजनाहरू कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई दिनुपर्ने र त्यसको अनुगमन मूल्यांकन र निरीक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले ठूला विद्युत आयोजनाहरूको काम बजेटको अभावमा अगाडि बढ़न नसकिरहेको, ट्रान्समिशन लाइनको समयमा निर्माण हुन नसक्दा उत्पादित विद्युत खेर गइरहेको, त्यसका लागि आवश्यक बजेट व्यवस्था नगरिएको, निजी क्षेत्रलाई विश्वासमा लिएर काम अगाडि बढ़ाएर लक्ष्य हासिल गर्नेतर्फ सरकारको ध्यान जान नसकेको बताउनुभयो। सांसदहरूले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा उत्पादन र खपतमा विशेष खालका योजना ल्याउने विषयमा विशेष ध्यान जानुपर्ने, ऊर्जा उत्पादनलाई बढ़ाउने योजना प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। मन्त्रालयगत विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरू रामहरि खतेउडा, डाक्टर अमरेश कुमार सिंह, प्रेम सुवाल, मुक्ता कुमारी यादव, राजेन्द्र लिङदेन, रोशन कार्की, श्याम कुमार घिमिरेले खर्च कटौती प्रस्ताव पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 प्रस्तुत गर्नुभएको थियो। विधेयक प्रस्तुत गर्दै मन्त्री भण्डारीले नेपालमा लगानीको वातावरण सहज बनाउन नीतिगत सुधारका लागि अध्यादेश मार्फत कानून ल्याइएको र सो अध्यादेश प्रतिस्थापन गर्न लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याइएको बताउनुभयो। यस्तै हिजोको प्रतिनिधि सभा बैठकको शुरूमा सांसदहरूले बारामा मोहन विक्रम रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुशवाको गोली प्रहारबाट हत्या भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गर्नुभएको छ। वहाँले जर्मनीको पोट्सडाम स्थित ती संस्थाहरूको अवलोकन गर्नुभएको हो। अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरबारे अनुसन्धानका साथै असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उहाँहरूलाई आग्रह गर्नुभएको थियो। नेपालभित्र र बाहिरका प्रमुख सरोकारवालाहरूसँग मिलेर यो समूहले वायु प्रदूषणको अनुसन्धान, वायुको गुणस्तर, जनस्वास्थ्य, कृषि, जलवायु र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने असर र दक्षिण एशियामा विशेष गरी नेपालमा अनुसन्धान र संवादको संयोजन मार्फत सम्भावित न्यूनीकरणका उपायहरूमा केन्द्रित रहेको राष्ट्रपति पौडेललाई रूपाखेतीले जानकारी गराउनु भएको थियो। संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिश गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिश गर्ने निर्णय गरेको प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणाले जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भएको बैठकमा प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, उपसभामुख इन्दिरा राणा र मुख्य सचिव डाक्टर वैकुण्ठ अरियाल सहभागी हुनुहुन्थ्यो। निर्वाचन आयुक्त सिफारिश हुनुभएका प्रधान नेपाल कानून समाजका कार्यकारी निर्देशक हुनुहुन्छ। दुग्ध व्यवसायी किसानले राज्यबाट सञ्चालित दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेयरी उद्योगले भुक्तानी दिनुपर्ने रकम 6 महिनादेखि बक्यौता रहेको भन्दै यथाशीघ्र उपलब्ध गराउन माग गरेका छन्। नेपाल किसान महासंघले विभिन्न 8 बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको ज्ञापन पत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ। अहिले दूध उत्पादक किसानले 4 अर्ब यहाँ भुक्तानी पाउन बाँकी रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कृषि विकास बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चारजनालाई 94,23,42,000 ठगी गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ। बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा सहकारीका अध्यक्ष तनहुँ ब्यास नगरपालिका 11 का 43 वर्षीय तेज विक्रम थापासहित चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक ललितपुर महानगरपालिका 18 घर भई हाल गोकर्णेश्वर नगरपालिका 7 बस्ने 44 वर्षीय सजना राज कर्णेकार सदस्यहरू किर्तिपुर नगरपालिका 8 बस्ने 53 वर्षीय भीमसेन महर्जन तथा काठमाडौँ महानगरपालिका 6 चाबहिल बस्ने 47 वर्षीय सञ्जय सापकोटा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सानु राम भट्टराईले जानकारी दिनुभयो। उक्त सहकारी ललितपुर महानगरपालिका 5 कुमारी पार्टीमा खोलिएको प्रहरीले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो आयोजित मातहतका निकाय प्रमुखहरूसँगको बैठकमा उहाँले सूचना प्रविधि दशकको प्रस्ताव मुलुकको रूपान्तरणकारी परियोजनाको रूपमा अघि सारिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी कार्यक्रम तर्जुमा गर्न निर्देशन दिनुभएको हो। सबै निकायले आन्तरिक योजना बनाउँदा सूचना प्रविधि दशकलाई नै केन्द्रमा राखेर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो। पाँच थरको याङवरक गाउँपालिकामा अविरल वर्षासँगै पहिरो जाँदा याङवरक 1, 2 र 3 का 60 घर परिवार विस्थापित भएका छन्। बाढ़ीले याङवरक 3 को फलाम खोला र ओयाम खोलाका 2 वटा मोटरेबल पुल बगाएको छ भने याङवरक 2 रिजालभीरमा गएको पहिरोका कारण मध्य पहाड़ी राजमार्ग अवरूद्ध भएको हो। माथिल्लो बस्तीबाट आएको बाढ़ीले ओयाम बजारका घरहरू पुरिएका छन्। वडा नम्बर 1, 2 र 3 का करिब 100 घर पहिरोको जोखिममा रहेको याङवरक 3 का वडाध्यक्ष विमल राईले बताउनुभयो। पहिरोको जोखिम बढ़ेपछि ओयामका 60 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जोखिम रहेका स्थानका नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको प्रहरी कार्यालय पाँच थरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताउनुभयो। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद उल जुहा आज देशभरका मस्जिदमा मनाइँदैछ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़िसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने प्रचलन रहेको छ। यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्ने गर्दछ। हिजरी सम्बत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। ईदको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कार्यवाहक राष्ट्रपति रामसाहेब प्रसाद यादव, सभामुख लगायतले शुभकामना व्यक्त गर्नुभएको छ। ईदका अवसरमा आज सरकारले सार्वजनिक विदा पनि दिएको छ। चितवनमा विश्वका कृषि र प्रविधि क्षेत्रका विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन भोलि र पर्सि हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभाव विषयक अन्तर्राष्ट्रिय सम्मेलन रामपुरमा गर्न लागेको हो। अनुसन्धान निर्देशक डाक्टर ऋषि राम कटेलले सम्मेलनमा नेपाल, भारत, अमेरिका, इण्डोनेसिया, चीन र अस्ट्रेलियाका विज्ञ, प्राध्यापक र विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अरियालले माग प्रमाणीकरणलाई साउनदेखि पूर्ण रूपमा अनलाइन बनाउने बताउनु भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो मन्त्री अरियालले पदबहाली गरेको 100 दिनको प्रगति विवरण सार्वजनिक गर्दै 1 घण्टाभित्रै श्रम स्वीकृति दिने लगायतका महत्वपूर्ण कामहरू भएको जानकारी दिनुभयो। मन्त्री अरियालले श्रमिकका समस्या बुझ्न नियमित रूपमा भर्चुअल बैठक बस्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो। सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णय विरूद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाए अधिवक्ता विमल पोखरेलले दायर गरेको रिट निवेदनमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठूलो संख्यामा लक्षित समूह वञ्चित हुने उल्लेख गरिएको छ। राष्ट्रसभा विधायन व्यवस्थापन समितिले मीडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलका पदाधिकारीसँग छलफल गरेको छ। समितिको हिजो भएको छलफलमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले नाम मात्रै परिवर्तन गर्ने गरी मीडिया काउन्सिल विधेयक ल्याएकाले अब गठन हुने मीडिया काउन्सिल स्वायत्त हुनुपर्ने बताउनुभयो। प्रेस काउन्सिलका सदस्य ठाकुर बेलवासेले सामाजिक सञ्जाललाई समेत मीडियाका रूपमा स्वीकार गर्दा दण्डहीनता बढ़ने बताउनुभयो। कैलालीको चुरेक गाउँपालिकास्थित राणाकालीन गरवा दरबार संरक्षण एवं सम्वर्धनको पर्खाईमा रहेको छ। जीर्ण बन्दै गएको गरवा दरबारलाई संरक्षण नगरिँदा त्यहाँ रहेका ऐतिहासिक वस्तुहरू हराउँदै गएका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेको कैलालीको चुरे गाउँपालिका चार खैरालामा अवस्थित राणाकालीन गरबा दरबार संरक्षण एवं सम्वर्धन नगरिदा ओझेलमा परेको छ। पूर्व पश्चिम राजमार्गको चौमालादेखि उत्तरतर्फ 40 किलोमिटर दूरीमा रहेको गरबा दरबारको संरक्षण एवं सम्वर्धनका लागि सम्बन्धित निकायले तदारकता नदेखाउँदा दरबारका ऐतिहासिक चीज वस्तु हराउँदै गएका छन्। चार रोपनी क्षेत्रफलमा फैलिएको गरबा दरबारको संरक्षण एवं सम्वर्धनमा गरिएको व्यवस्थाका कारण दरबार जीर्ण बन्दै गएको छ। यति बेला दरबारको मुख्य भागदेखि ठाउँ ठाउँमा टुटफुट भएको छ। गरबा दरबार क्षेत्रबाट हिमाल पहाड़देखि तराईका फाँटसम्म सहजै अवलोकन गर्न सकिने भएकाले यो दरबारको संरक्षण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै लैजानु पर्ने स्थानीयको भनाइ छ।
पूर्वतिर बढी फुटेको छ अनि पश्चिमतिरको भाग केही मात्रै बाँकी छ।
त्यसलाई संरक्षण गर्ने, त्यसलाई पर्यटकीय क्षेत्रलाई घोषणा गरेर पर्यटकलाई चाहिँ भित्राउने काम चाहिँ गाउँपालिकाको रह्यो।
तत्कालीन गौडा राज्य डोटीबाट तराई क्षेत्रमा आउन जान, खान बस्न तथा तिरो संकलन गर्न सहजताका लागि भनेर खैरालामा दरबार निर्माण गरी राणा परिवारले बसोबास गरेको बताउनुहुन्छ एकजना जानकार टीआर पाठक।
डोटी सदरमुकाम गौडा हुँदै तिरो संकलन गर्नलाई र बस्नलाई राम्रो वातावरण भएको डाँडा भए हुनाले त्यहाँ उनले भवन निर्माण गरे। त्यो चाहिँ ऐतिहासिक दरबार हो, 32 सालसम्म राणाहरूकै काब्जामा रह्यो।
वर्षौंपछि गरबा दरबारसम्म मोटर बाटो पुगेसँगै गाउँपालिकाले समेत दरबारको संरक्षणका लागि काम अघि बढाएको छ। पर्यटकहरूको रोजाईमा पर्न सक्ने गरबा दरबारको संरक्षण एवं सम्वर्धनमा जोड़ दिँदै यसको प्रचार प्रसार गर्न जरूरी देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायल गाजा युद्धका कारण गाजा क्षेत्रमा रहेका 50,000 भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणका शिकार भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको समिति यूएनआरडब्ल्यूएले इजरायलले मानवीय सहायता वितरणमा अवरोध गरेका कारण गाजा क्षेत्रमा भोकमरीको भयावह अवस्था सृजना भएको बताएको छ। यूएनआरडब्ल्यूएद्वारा जारी विज्ञप्तीमा गाजा क्षेत्रमा भोकमरीको अवस्था गम्भीर मात्र होइन, मानवीय सहायता वितरणमा समेत निकै कठिनाई रहेको बताइएको छ। गत अक्टोबर 8 हमास विद्रोही समूहले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या र केहीको अपहरण गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म करिब 38,000 प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। अब आर्थिक समाचार।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा सरकारको विकास खर्च 44.67% मात्रै भएको देखिएको छ। यस अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको 72.6% र वित्तीय व्यवस्थापनतर्फ 72.7% बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षका लागि बजेटमा चालु शीर्षकमा 11,41,78,00,00,00 41,00,000 बराबर रकम विनियोजन भएकोमा जेठ मसान्तसम्ममा 8,22,80,93,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, 1,44,00,000 बराबरको बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्ममा 1,34,97,92,00,000 अर्थात् लक्ष्यको 44.68% मात्रै भएको छ। 11 महिनामा सरकारी राशि संकलन वार्षिक लक्ष्यको 64.15% बराबर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिन्छ। चालू आर्थिक वर्षको लागि सरकारले 14,72,48,47,00,000 लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जेठ मसान्तसम्म 9,44,58,94,00,000 बराबर राजस्व संकलन भएको छ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्जको परिसूचक नेप्से 17.04 अङ्कले घटेर 2,095.25 बिन्दुमा कायम भएको छ। आइतबार 317 कम्पनीहरूका 1,32,23,884 कित्ता शेयरहरू 5,47,22,53,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा होटेल तथा पर्यटन समूह उपसूचक 0.04% बढेको छ भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। यस दिन नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। प्रतिनिधि सभाका सदस्य डाक्टर स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सरकारलाई सुझाव दिनुभएको छ। विनियोजन विधेयक 2000 प्रतिनिधि सभाको आइतबारको बैठकको छलफलमा भाग लिँदै उहाँले विश्वसनीयता र क्षमताको सुधार, चालू खर्चलाई नियमनका साथै अर्थतन्त्रको आकार बढाउने विषयमा ध्यान दिन सुझाव दिनुभयो। सांसद वाग्लेले लामो समयपछि अर्थतन्त्रको आकार प्रक्षेपित 30% भन्दा कममा आएकोले यसलाई सुरक्षित अवतरणको चरणका रूपमा रहेको उल्लेख गर्नुभयो। कृषि र प्रविधि सम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा आयोजना हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभाव विषय सम्मेलन यही असार 4 र 5 गते चितवनको रामपुरमा आयोजना गर्न लागेको हो। निर्देशनालयका अनुसन्धान निर्देशक डाक्टर ऋषिराम कटेलले सम्मेलनमा नेपाल, भारत, अमेरिका, इण्डोनेसिया, चीन र अस्ट्रेलियाका विज्ञ, प्राध्यापक तथा विद्यार्थी गरी 300 जनाको सहभागिता रहने जानकारी दिनुभयो। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा 1,600 रुपियाँले वृद्धि भएर कारोबार भएको छ। छाप भएको सुन शुक्रबार तोलामा 1,41,200 रुपियाँमा कारोबार भएकोमा आइतबार 1,42,800 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आइतबार 100 दिनको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। विवरणमा मूलपानी क्रिकेट मैदानको डीपीआर तयार भएको तथा किर्तिपुरमा स्कोरबोर्ड र फ्लडलाइट जडानका लागि प्रक्रिया अगाडि बढ़ाइएको, 10 राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली प्रदेशको सहकार्यमा खेल पूर्वाधार निर्माणलाई तीव्रता दिएको र क्रिकेट, बास्केटबल, कराते, ट्राथलन, ई स्पोर्ट लगायतका 11 अन्तर्राष्ट्रिय प्रतियोगिता भएको जस्ता 21 बुदामा समावेश गरिएको छ। दक्षिण अफ्रिकासँग 1 रनले पराजित भएपछि नेपाल आईसीसी T20 विश्वकपबाट बाहिरिएको छ। जिससँगै समूह डीको दक्षिण अफ्रिकाले 4 खेलमा 8 अङ्क जोड्यो। दक्षिण अफ्रिकाले यसअघि श्रीलंकालाई 6 विकेटले, नेदरल्याण्डलाई 4 विकेटले र बंगलादेशलाई 4 रनले पराजित गरेको थियो। पराजित नेपालको 3 खेलमा 1 अङ्क छ। पहिलो खेलमा नेदरल्याण्डसँग 6 विकेटले पराजित गरेको नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग अङ्क बाँडेको थियो। सोमबार नेपाली टोलीले आफ्नो 4थो खेल खेल्दैछ। नेपालले पुरानो प्रतिद्वन्दी बंगलादेशसँग भिडन्तर गर्न लागेको हो। यो खेल नेपाल भन्दा पनि बंगलादेशका लागि महत्वपूर्ण छ। नेपाल यसअघि नै उपाधि होटबाट बाहिरिसकेको छ। त्यसैले बंगलादेश विरूद्धको खेलमा नेपाली टोली पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मात्र मैदानमा ओर्लनेछ। तर बंगलादेश भने नेपाल विरूद्धको खेलमा गर या मरको स्थितिमा रहनेछ। हालसम्म विश्वकपको सुपर 8का चरणमा पुग्ने 7 टोलीको टुङ्गो लागिसकेको छ। बाँकी 1 टोली टुङ्गो लाग्न बाँकी छ। विश्वकपको सुपर 8मा चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्याण्ड दौड़मा छन्। सोमबार नै नेदरल्याण्ड र श्रीलंका बीच अर्को खेल हुँदैछ। नेपाल र बंगलादेश बीचको खेल बिहान 5:15 बजी शुरू हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीद्वारा घोषित पछिल्लो T20 अन्तर्राष्ट्रिय वरियतामा श्रीलंका 8 र बंगलादेश 9 स्थानमा हासिल छन्। उक्त वरियता नेदरल्याण्ड 15 र नेपाल 17 स्थानमा छन्। अस्ट्रेलियाले स्कटल्याण्डलाई हराएपछि इंग्ल्याण्ड आईसीसी T20 विश्वकपको सुपर 8मा प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले स्कटल्याण्डमाथि 5 विकेटको जित निकालेपछि इंग्ल्याण्ड नेट रन रेटका आधारमा स्कटल्याण्ड भन्दा अगाडि रहँदै अन्तिम 8मा पुग्ने पक्का भएको हो। अर्को खेलमा इंग्ल्याण्डले डकोथ लुइसका आधारमा नामिबियालाई 41 रनले पराजित गरेको थियो। सो नतिजापछि सुपर 8 पुग्न इंग्ल्याण्डका लागि अस्ट्रेलियाको जित आवश्यक थियो। अन्तिम ओभरसम्म पुगेको खेलमा अस्ट्रेलियाले जित हासिल गर्यो। अस्ट्रेलियाले समूह बीमा सबै 4 खेल जित्दै शीर्ष स्थानमा रह्यो। इंग्ल्याण्ड र स्कटल्याण्ड दुवैको 5-5 अङ्क भए पनि इंग्ल्याण्ड नेट रन रेटमा अघि रहँदै 2 चरणमा प्रवेश गर्यो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 33.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 32 देखि 33 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा गिटी र बालुवा संकलन तथा उत्खनन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। 94 करोड़ भन्दा बढ़ी रकम अपचलन गरेको आरोपमा कृषि विकास बहुदेशीय सहकारी संस्थाका अध्यक्ष सहित 4 जना पक्राउ। बक्यौता रकम यथाशीघ्र उपलब्ध गराउन दुग्ध व्यवसायी किसानको सरकारसँग माग। मुस्लिम धर्मावलम्बीहरू आज बकर ईद पर्व मनाउँदै र इजरायल गाजा युद्धका कारण गाजा क्षेत्रमा कुपोषणमा रहेका 50,000 भन्दा बढ़ी बाल बालिकालाई तत्काल उपचारको खाँचो रहेको संयुक्त राष्ट्रसंघको भनाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।